कार्यक्रम सरोकार
नमस्कार आदरणीय श्रोता, कार्यक्रम सरकारमा यहाँलाई स्वागत छ। म कार्यक्रम प्रस्तुता माधव विद्रोही। रेडियो भिजन 91.6 मेगाहर्जको तरङ्गमा हामी कार्यक्रम सरोकारका साथ उपस्थित भएका छौँ। यो कार्यक्रम तपाईँ प्रत्येक बिहिबार बेलुकी 7:15 बजे सुन्न सक्नुहुनेछ। यस कार्यक्रम अन्तर्गत हामी समाजले सरोकार राखेका सबै विषयलाई समेट्ने प्रयत्न गर्नेछौँ। मानव जीवनसँग सरोकार राख्ने हरेक क्षेत्र हाम्रो कार्यक्रमको विषयवस्तु हुनेछन्।
रेडियो भिजन 91.6 मेगाहर्जको कार्यक्रम सरकारमा आज हामीसँग कुराकानी गर्न भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला हुनुहुन्छ। सदरमुकाम भद्रपुरका विकास निर्माण र चुनौती र सम्भावनाको बारेमा आज हामी उहाँसँग कुराकानी गर्छौँ। सुनिल सर नमस्कार, कार्यक्रमलाई स्वागत छ।
नमस्कार, रेडियो सुन्नुभएका सम्पूर्ण श्रोताहरूमा भद्रपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृतको तर्फबाट सबैलाई हार्दिक नमस्कार एवं अभिवादन गर्दछु।
भद्रपुर नगरपालिकामा सबभन्दा बढी जनताको अपेक्षा अथवा तपाईँ प्रमुख प्रशासकीय अधिकृतसँग नगरवासीहरू सबभन्दा धेरै के समस्या लिएर आउनुहुन्छ?
अब सदरमुकाम भएको नगरपालिका र सँगसँगै यो चाहिँ ग्रामीण क्षेत्रहरू जोडिएको पालिका पनि हो। यो सबैभन्दा पुरानो नगरपालिका र पछि संहिता लागू भइसकेपछि गाविसहरू समेत जोडिएर यो चाहिँ नगरपालिका छ। अब यसको चाहिँ सहरी क्षेत्रको माग छुट्टै छ, ग्रामीण क्षेत्रहरूको माग छुट्टै छ। त्यही पनि विकास निर्माणको तर्फ हेर्ने हो भने धेरै हामीले पूर्वाधारको तर्फबाट सडकहरू केही क्रियाकलापहरूलाई माग पनि त्यतै छ र अगाडि बढाउनु पर्नेछ। कतिपय अवस्थामा अब यो सामुदायिक भवन मठ मन्दिरहरू लगायत त्यस्तोको पनि माग आउँछ। खानेपानी विद्युतको पनि केही समस्याहरू देखिएका छन्। पछिल्लो चरणमा यो हात्तीको व्यवस्थापन जुन जङ्गली हात्तीहरूले अलि दुःख दिइरहेको अवस्था छ त्यसको छ भने एक दुई ठाउँमा यो पानीको निकास सहज नभएको अवस्थामा त्यस्तो कुरामा पनि आएको छ, खास गरी सहरी क्षेत्रहरूमा भने अरू पूर्वाधार लगायत सौन्दर्यीकरण यी कुराहरूको पनि चाहिँ समस्या लिएर आउनु भएको छ। नगरपालिकाले आफ्नो स्रोत साधनभित्र रहेर सकेसम्म सम्बोधन गर्ने प्रयास चाहिँ गरिरहेको छ।
जस्तो अहिलेको यो स्रोत साधन नगरपालिकाको स्रोत साधनले यो अपेक्षाहरू जनताको अपेक्षाहरू चाहिँ सम्बोधन गर्न सक्छ?
अहिले यही अवस्थामा हेर्ने हो भने लगभग जति माग छन् जति हामीले गर्नुपर्ने छ त्यसअनुसार हाम्रो स्रोत साधन यथेष्ट छैन। अब हामी अझै पनि हामी सङ्घीय सरकारको अनुदान प्रदेश सरकारको अनुदानमा भर परिरहेका छौँ। त्यो लगभग धेरै वर्षसम्म त्यही अवस्थामा जान्छ होला। अब नागरिकको गुनासो समस्यालाई सम्बोधन गर्नको लागि अरू स्रोतहरू त्यसमा भर परेर अनि हामीले आफ्नो आन्तरिक आयलाई पनि अगाडि नबढाउने हो भने सायद समस्याहरू सम्बोधन गर्न अझै धेरै वर्ष पनि लाग्न सक्ने सम्भावना छ। र अलिकति आन्तरिक आयलाई चाहिँ बढावा दिएर र सङ्घीय सरकार प्रदेश सरकारबाट अनुदान अलि माथिल्लो बढोत्तरी नहुने हो भने चाहिँ भद्रपुर नगरपालिकाको समस्या सम्बोधन गर्न यहाँको गुनासो सम्बोधन गर्नको लागि भद्रपुर नगरपालिकालाई निकै नै लडाइँ लड्नुपर्छ, समस्या जिउका त्यो नै रहन्छ जस्तो लाग्छ।
जस्तो सुनिल सर, यो केन्द्रले पनि केन्द्रको तलसम्म कुनै कार्यालय उसको नेटवर्क तलसम्म पुगेन भने र प्रदेशको पनि तलसम्म नेटवर्क पुगेको छैन भने सबै जिम्मेवारी स्थानीय तहलाई दिने गरेका छ। तर स्थानीय तहलाई सबै जिम्मेवारी दिँदाखेरि त्यो जिम्मेवारीहरू सामना गर्ने र त्यो जिम्मेवारी सुन्ने र थाम्नेसम्म पनि आर्थिक क्षमता स्थानीय तहसम्म देखिँदैन। अनि यो अवस्थामा चाहिँ सङ्घ र प्रदेशका चाहिँ ती दबाबमूलक सन्देशहरू र स्थानीय तहको जनताको माग यो यसलाई कसरी म्यानेज गर्दै हुनुहुन्छ त?
अब यो मलाई लाग्छ भद्रपुर नगरपालिकाको मात्रै पनि समस्या होइन होला, 753कै स्थानीय तहले कुनै न कुनै रूपमा यो समस्या भोगिरहेका छन्। अब आन्तरिक आय मजबुत नभएका स्थानीय तह जुनमा भद्रपुर नगरपालिका नगरपालिका पनि पर्छ। त्यस्तो नगरपालिकाले काम गर्नु पर्दाखेरि सोचे जस्तो नागरिकको समस्यालाई सम्बोधन गर्न एकदम स्वतन्त्र रूपमा काम गर्नलाई समस्या छ। मेन कुरा जुन काम गर्दा पनि स्रोत साधन चाहिएकै हुन्छ। स्रोत साधन नहुँदाखेरि जति काम गर्नुपर्ने हो, जति काम गर्न उत्साहित हुन्छ, त्यस अनुसारको काम गर्न अलिकति हच्किनुपर्ने अवस्था पनि छ। अब यो फेरि नगरपालिका र अनि सबैको चाहिँ सदरमुकामको नगरपालिका भएको हुनाले यसका अपेक्षाहरू पनि बढी छन्। अरू पालिकालाई चाहिँ देखाउनु पर्ने गरी अगाडि बढ्नुपर्ने अवस्था पनि छ। त्यो भएको हुँदाखेरि समन्वय गरेर अनि नागरिकको समस्यालाई सम्बोधन गर्नको लागि मैले अघि नै भने अब अहिले हामीले कुल बजेट झन्डै 1 अर्बको ल्याउँदाखेरि आन्तरिक आयको पर्सेन्ट भनेको 5% पनि पुग्दैन होइन। त्यो हुँदाखेरि अनि सङ्घीय सरकारले यता सशर्त अनुदानको बाटो पठाउने योजना कार्यक्रमहरूलाई हामीले त्यसैमा मात्रै गर्नु पर्यो। अब सामान्यकरण अनुदानमा रहेर काम गर्नु पर्दाखेरि यहाँको विकास बजेट भनेको झन्डै 24-25 करोड मात्रै हुन्छ। त्योभित्र रहेर खानेपानी, शिक्षा, स्वास्थ्य, सडकदेखि लिएर कालोपत्रे यी फोहोर मैला व्यवस्थापनका कुराहरू सबैका अपेक्षा पुरा गर्न चाहिँ निकै हम्मे नै परेको छ।
यसको चाहिँ अब स्रोतको चाहिँ दायरा त खोज्दै हुनुहुन्छ होला नि, अब यो स्रोत चाहिँ कसरी व्यवस्थापन गर्दै हुन्छ?
अनि यसको अब दायरा पनि बजार अनुसार नै बढाउने होइन। अनि जहाँ सम्भाव्य छन् त्यसअनुसार बढाउने, सम्भाव्यकै नभएको अवस्थामा त दायरा बढाउने कुरो मात्रै गरेर पनि भएन। नागरिकहरूमा कर तिर्ने क्षमता पनि हुनु पर्यो, उहाँहरूले कर तिर्न सक्ने बेहोर्ने क्षमता हुनु पर्यो। सँगसँगै हामीले उहाँहरूबाट कर लिइसकेपछि त्यसअनुसारको सेवा सुविधा दिन सक्ने पनि नगरपालिका बन्नु पर्यो होइन। त्यसमा नागरिकले हामीले नगरपालिकालाई कर तिर्नुपर्ने छ भन्ने भावना जगाउन सक्यौँ भने उहाँहरू स्वतः रूपमा कर तिर्नु हुन्छ होला। तर अब त्यो सँगसँगै त्यसो भन्दैमा नगरपालिकाले सर्भिस डेलिभरी गर्न सकेको छैन, हामी कर तिर्दैनौँ भन्न पनि पाउनु भएन। तर यो दुईवटा बिच सामञ्जस्य त हुनैपर्छ जस्तो लाग्छ। अब हामीले दायरा वृद्धि गर्न त खोजिराखेका छौँ, तर बजार सानो छ, अर्थतन्त्र यहाँ भद्रपुर नगरपालिकाको नगरपालिका क्षेत्रकै मात्रै हेर्ने हो भने बजार अर्थतन्त्र साना छन्। अब त्यसलाई दायरा विस्तृत गरेर सकभर करको भार चाहिँ नागरिकलाई नपरोस् भन्नेमा हामी सचेत छौँ। त्यसअनुसार हामीले करका वृद्धिहरू पनि गरेका छैनौँ र जति कर लिएका छौँ त्यसअनुसारको सेवा सुविधा चाहिँ दिनुपर्छ भन्नेमा हामी स्थानीय सरकार र उहाँहरूको मातहतमा काम गर्ने हामी कर्मचारीहरूले पनि त्यसै गरी दिन चाहिँ खोजिराखेका छौँ। तर अब यहाँको अर्थतन्त्र, यहाँको बजार चाहिँ त्यति गतिशील पनि नदेखिएको र अनि दायरा बढाउने सम्भावना नभएको हुनाले अहिले जे छ त्यसैबाट चाहिँ हामीले आफ्नो दायित्व पुरा गर्नुपर्ने बाध्यता चाहिँ छ।
अहिले हामी रेडियो भिजन 91.6 मेगा कार्यक्रम सरकारमा छौँ। हामीसँग कुराकानी गर्न भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय सुनिल निरौला हुनुहुन्छ। सुनिल सर, यस वर्ष चाहिँ यस आर्थिक वर्षमा चाहिँ हामीले भद्रपुर नगरपालिकाले के कस्ता नयाँ कार्यक्रमहरू ल्याएका छौँ?
अब यो वर्ष भनेको हामीले लगभग सबै क्षेत्रलाई केही न केही सम्बोधन गर्ने गरी हामी अगाडि यो नीति कार्यक्रम बजेटहरू नगरसभाले पारित गरेको छ होइन। मुख्यत अब नगर स्तरीय योजनाहरूमा सडक कालोपत्रेहरू गर्नेछन्, अनि त्यस पछाडि ग्रामीण क्षेत्रहरूमा सडक विस्तार होइन, सडकको स्तरोन्नति भन्ने कुरा सडकलाई नै प्राथमिकता दिएको छ। सँगसँगै हामी शिक्षामा पनि गुणस्तर अभिवृद्धि गर्न शिक्षामा पनि केही नयाँ कार्यक्रमहरू सहित जाँदैछौँ होइन। त्यसमा सामान्यदेखि लिएर हामीले यो यहाँका शिक्षण संस्थालाई अलिकति अगाडि गर्न, मोनिटरिङ गर्न, CCTV जडान गर्नेदेखि लिएर हाजिरी गर्नेदेखि अलिकति सूचना प्रविधि मैत्री बनाएर शिक्षाको गुणस्तरलाई अगाडि लान सकिन्छ कि भन्ने छ। त्यस पछाडि सँगसँगै अरू यो फोहोर मैला व्यवस्थापनमा चाहिँ हामी शून्य फोहोर अवधारणामा चाहिँ जान सकिन्छ कि भनेर त्यो विषयमा पनि वर्कआउट चाहिँ गर्दैछौँ। नगरसभाले त्यसै अनुसारको नीति कार्यक्रम बजेटहरू पारित गरेको छ। त्यस पछाडि अरू चाहिँ यी सामाजिक विकासतर्फ हामीले जुन काम गरिरहेछौँ, सिप विकास, क्षमता अभिवृद्धि, अनि त्यस पछाडि उद्यमशीलता विकास हुने खालका कार्यक्रमहरू नगरसभाले पारित गरेका छ। त्यसै अनुसारको कार्यक्रम तय गरेको हुँदा हामी कार्यान्वयन गर्ने क्रममा तिनैलाई प्राथमिकता राखेर अगाडि बढ्दैछौँ। र समग्रमा भन्नुपर्दा अब सहरी सौन्दर्यकरण पनि हामीले प्राथमिकतामै छ नगरसभाको नीति कार्यक्रममा, र सँगसँगै पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ यिनै भद्रपुर नगरपालिकाको प्राथमिकता क्षेत्र हुन्।
जस्तो कुनै नागरिक भद्रपुर नगरपालिकाभित्र प्रवेश गर्दा गर्दै म अब भद्रपुर नगरपालिकाभित्र प्रवेश गरेँ भन्ने उसले महसुस हुने गरी केही योजनाहरू ल्याउनु भएको छ?
योजना चाहिँ अब मेरो व्यक्तिगत भन्दा पनि नगरसभाले जे योजना सारा कार्यक्रमहरू पारित गरेको हुन्छ, त्यसैलाई गुणस्तरीय रूपमा कार्यान्वयन गर्ने चाहिँ हो। भद्रपुर नगरपालिका क्षेत्रभित्र म यहाँ छिर्दैछु भन्ने अनुभूत हुनको लागि अरू पालिकाभन्दा त्यस्तो पृथक एक्स्ट्रा हो त त्यस्तो हुन सक्ने छैन, तर भद्रपुर नगरपालिकाले यति यो चाहिँ गरेको रहेछ, यो राम्रो काम गरेको छ भन्ने अनुभूति हुने गरी हामी अगाडि बढ्छौँ।
त्यसो पनि गर्न सकिन्छ नि, जस्तो उहरू जङ्गलहरू रुखहरू लगाइदिने वरिपरि, अनि राति पसाउने भित्र पस्दै उज्यालो हुने त्यो क्षेत्रका हाम्रो चाहिँ बाटोको साइडहरू यस्ता कुराहरू त छन् नि।
होइन, यसमा जस्तै सहर सौन्दर्यीकरण भनेर अघि नै मैले भनिहालेँ, त्यस पछाडि हामीले विद्युतको क्षेत्र पनि लगभग सबै पोलहरूमा विद्युतीकरणको कामहरू पनि गरिरहेका छौँ। अब मुख्य राजमार्गहरूमा सेन्सर लाइटको पनि प्रबन्ध गर्दैछौँ र सहरी सौन्दर्यकरणमा हामीले अहिले ठेकावन गर्ने योजनाहरूमा सडकको दायाँ बायाँ वृक्षारोपण चाहिँ अनिवार्य भनेका छौँ र अरू खुला स्थानहरूमा पनि वृक्षारोपण गर्ने कार्यक्रमहरू गरेका छौँ र सँगसँगै यो हाम्रो नाका यो भद्रपुरको पुल पारी सिमानामा चाहिँ त्यहाँ एउटा पार्क निर्माण गर्ने भनेर आर्थिक वर्ष 80-81 सुरु गरेका छौँ। अब यी चिनारीहरूका अनि भद्रपुरलाई चाहिँ प्रबन्धन गर्ने कुरा, भद्रपुरलाई अगाडि बढाउने कुराहरूमा कुनै न कुनै रूपमा सानो रूपमा भए पनि अगाडि बढ्दैछ, अब त्यसको केही प्रतिफल देखिन चाहिँ समय लाग्छ।
अब जस्तो यो नगरभित्र चाहिँ हामीले यो विकास निर्माणका कुराहरू जति उहरू कामहरू गरिरहेका छौँ होइन, त्यसमध्ये पनि मुख्य रूपमा हाम्रो उत्पादनको स्रोत चाहिँ के हो, यो नगरले के चाहिँ बढी उत्पादन गर्छ, नगरको चाहिँ सबभन्दा बढी स्रोत चाहिँ के हो, उत्पादन व्यापार हो कि कृषि हो कि वन जङ्गल हो कि पर्यटन हो कि के हो भन्ने चाहिँ फाइन्ड आउट गरिरहेको छ नगरले।
अहिले ठ्याक्कै अब नगरपालिका स्रोत के हो, नगरपालिकाले केलाई अगाडि बढाउने भन्ने त्यस्तो एउटैलाई मात्रै त प्राथमिकता राखेको छैन, तर सम्भाव्य जुन जुन छ त्यसलाई चाहिँ हामीले प्रमोट गर्दैछौँ। जस्तै यहाँ रैथाने बाली भनेर जस्तै अदुवा भयो, तोरी भयो, कोदो, फापर, यिनीहरूलाई पनि हामीले यी अन्न उत्पादन गर्ने जस्तै मेची पारी, तरकारी बारी भन्ने कार्यक्रमहरू पनि अगाडि बढाउँदैछौँ। अब जुन जुन किसानले जहाँ जहाँ आफूले उत्पादन गर्न सहज हुन्छ त्यसलाई नै त्यही प्रमोट गर्ने गरी कार्यक्रमहरू तय गरिएका छन्, हामी त्यही अनुसार अगाडि बढ्छौँ।
सरले अब कुरा ल्याइहाल्नु, जस्तो मेची पारी तरकारी बारीलाई चाहिँ हामीले त्यहाँका उत्पादनहरू भद्रपुर बजारमा देखिने गरी, यो चाहिँ यहाँको है भनेर देखिने गरी स्टल राखिदिने, उहाँहरूको चाहिँ यहाँका लोकल उत्पादनहरू यहाँ पाइन्छ भनेर देखाइदिने, त्यस्तो गरेको हामीले केही प्लानहरू गरेका
छौँ। अहिले अब आउने उसमा चाहिँ नगर प्रमुखज्यूले पनि भन्नुभएको छ, नगरसभाले पनि पारित गरेको छ, अब हामी अब आउने आर्थिक वर्षदेखि अब आगामी दिनमा चाहिँ यहाँ भएका उत्पादन भएका वस्तुहरूलाई प्रबन्धन गरेर एउटा बिक्री केन्द्र अथवा कोसेली गृह केही सञ्चालन गरेर भद्रपुरमा भित्र भएका उत्पादनलाई प्रबन्धन गर्ने, बिक्री वितरण गर्ने, बजारीकरण गर्ने तरिकाले हामी चाहिँ एउटा बिक्री केन्द्र खोल्नुपर्छ, बिक्री केन्द्र स्थापना गर्नुपर्छ भनेर अगाडि बढेका छौँ। सायद यो आर्थिक वर्षमा त्यसको केही मोडल हामीले लागू पनि गर्छौँ। अब त्यो हुँदाखेरि भद्रपुरभित्र जस्तै मेची पारी उत्पादन हुने, नगरपालिकाबाट लघु उद्यम सिप विकास मार्फत उत्पादन गर्ने जुन वस्तुहरू हुन्छन्, सँगसँगै नगरपालिका आफैले पनि कृषि पाठशाला सञ्चालन गरिरहेछ, त्यहाँबाट पनि उत्पादन गर्ने वस्तुहरूलाई हामी बजारीकरण गर्नतर्फ केन्द्रित हुन्छौँ।
अब यो कृषिमा भएका थप योजनाहरू केही छन्?
कृषिमा त अहिले हामीले साना सिँचाईदेखि लिएर अनि बालीहरूमा प्रोत्साहन दिने, अनुदान दिने, अनि प्रविधि हस्तान्तरण गर्ने, सिपमूलक तालिमहरू दिने, माटो परीक्षण गर्ने, अनि यो अर्ग्यानिक यो सामुदायिक वनहरूसँग मिलेर अर्ग्यानिक मल चाहिँ उत्पादन गर्ने यिनै कामहरू गरिरहेका छौँ अहिले।
जस्तो सर यो जुन हाम्रो लगानीहरू चाहिँ प्रतिफल दिने गरीको उन्मुख छन्, अगाडि छन्, प्रगति अवस्थामा छन् भन्ने गरी चाहिँ हाम्रो त्यो त्यस्तो केही अनुगमनहरूबाट केही त्यस्तो महसुस भएको छ?
होइन, अब ठ्याक्कै यसले बहुआयामिक रूपमा कति फरक पार्यो, उत्पादकत्वमा कति भयो भन्ने कुरा अब मेजरमेन्ट गर्न त ठ्याक्कै पालिकाको पनि त्यस्तो क्षमता छैन, तर हामीले हाम्रो साधारण अनुगमन गरेर हेर्दाखेरि हामीले प्रमोट गरेको कार्यक्रमबाट लगभग धेरैजना प्रोत्साहित नै हुनुहुन्छ जस्तो लाग्छ। होइन, जसले पाउनु भएको छ उहाँहरू प्रोत्साहित नै हुनुहुन्छ, सबै किसानहरूलाई चाहिँ यो हामीले नगरपालिकाले ल्याएको काम पुगोस् भनेर हामीले अगाडि बढाएका छौँ। होइन, तर ठ्याक्कै हजुरले भने जस्तो अब हामीले तोरी बालीमा अनुदान दियौँ, त्यसको बहुआयामिक उत्पादकत्व चाहिँ के फरक पर्यो, त्यसले नगरपालिकाको समग्रमा अर्थतन्त्रमा के गतिशीलता ल्यायो भन्ने कुरा चाहिँ त्यसको परीक्षण या त्यसको लेखाजोखा चाहिँ गर्न सकिएको छैन। तर हाम्रो यो सङ्ख्यात्मक रूपमा हेर्ने हो भने र हामीले साधारण आँखाले हेर्ने हो भने पनि हामीले जसरी एउटा उदाहरणको रूपमा मात्रै प्रस्तुत गरे, तोरी बालीमा अनुदान दिएको आधारमा किसानहरू प्रोत्साहित भएर लगभग यो अघिल्लो सिजनमा भद्रपुर नगरपालिकामा धेरै कृषकहरू चाहिँ तोरीबारीतर्फ आकर्षित हुनुभएको थियो होइन. अब यो हिसाबले गर्दाखेरि अब गुणात्मक नभए सङ्ख्यात्मक रूपमा पनि धेरै किसानहरू चाहिँ त्यस्ताहरू प्रोत्साहित हुनु भनेको त केही न केही त योगदान भयो नै जस्तो लाग्छ.
म ठ्याक्कै सरलाई यही जोड्न खोजेको, गएका वर्षहरूमा अलिक कम्ती थिए सर नगरपालिकाको यो लगानी पछि चाहिँ किसानहरू आकर्षित भए, हिजो गुजारामुखीमा चलिरहेको थियो, अब निर्यातमुखी हुने अवस्थामा पुग्छन् त अर्को वर्ष?
होइन, निर्यातमुखी अवस्थामा पुग्छन् जस्तो लाग्छ. अब यसलाई चाहिँ अब हामीले फरक कसरी हेर्नुपर्छ भने, जस्तै निर्यात भनेको कोही मान्छेले आफ्नो उत्पादन गरेको छ अनि उसले आफ्नो गाउँघरमा हुने मिलमा अथवा केही पिसेर आफू काठमाडौँमा पुर्यायो अथवा आफ्नो छरछिमेक आफ्नो छोराछोरी आफ्नो
बुवाआमालाई
बेच्यो भने पनि त्यसलाई पनि त निर्यात मान्नु पर्यो नि
होइन.
होइन, अब घरबाट कसैले छोराछोरीलाई कसैले पुर्याइदिन्छ भने पनि त्यो पनि निर्यात मान्नुपर्छ. तर त्यसको ठ्याक्कै लेखाजोखा गर्ने संयन्त्र त हुँदैन, अब त्यसको मापन गर्न पनि सकिँदैन. तर त्यो भयो भने पनि नगरपालिकालाई चाहिँ नगरपालिकाले एउटा उपलब्धिमूलक काम गरेको हो जस्तो चाहिँ लाग्छ मलाई.
अहिले हामी रेडियो भिजन 91.6 MHz कार्यक्रम सरकारमा छौँ. हामीसँग कुराकानी गर्न भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकारी सुनिल नेरौला हुनुहुन्छ. सुनिल सर, जस्तो हाम्रा हिजोका लगानीहरू चाहिँ अनुदान दियो सकियो, तर अहिले त्यो गरेको अवस्थामा थियो, तर अहिले सरको कुरा सुन्दाखेरि चाहिँ कम्तीमा हामीले हेऱ्यौँ, हेर्दाखेरि हिजोको भन्दा अलिकति फरक छ भन्ने गरी कुरा आयो. अब चाहिँ हाम्रा लगानीहरू चाहिँ त्यसै गरी बढ्ने गरेको, अब हरेक क्षेत्रमा जस्तो सब्जीबारी पनि सब्जी खेती लगायो उसले आफ्नै घरमा मात्रै चल्ने गरी भयो, बजारमा लगेर बिक्री गर्ने गरी भएन भनेदेखि त त्यो ऊ बजारमा जान सकेन भने त अर्थ भएन लगानीको हो. त्यसरी अर्थ उद्देश्यमूलक ढङ्गले बजारमा आउने गरेको हाम्रो लगानीहरू त्यो सेन्टिमेन्टबाट अभिप्रेरित भएर गइरहेको छ.
त्यसमा अब नगरपालिकाको एकल प्रयास मात्रै सम्भव होला जस्तो लाग्दैन. अब जसले अनुदान पाउनु भएको छ या जसले गरिराख्नु भएको छ उहाँको पनि क्रियाशीलता भएन भने नगरपालिकाले ठेलेर या तानेर मात्रै उपलब्धि हुँदैन होइन. त्यसमा नागरिकको पनि आफ्नो दायित्व हुन्छ. अब त्यो विषयलाई चाहिँ अब सकेसम्म हामीले हाम्रो कानुन हाम्रो प्रक्रिया हाम्रो मापदण्डभित्र रहेर अगाडि बढ्ने हो. अब नागरिक पनि आफै सचेत भएर हामीले गरेका कार्यक्रमहरू ठिक भएको छन् कि छैनन् अनि नागरिकले मैले नगरपालिकाबाट यसरी गएको छु मैले पनि गर्नुपर्छ भन्ने प्रेरित भएर बढ्नुपर्छ जस्तो लाग्छ. अनि जहाँ चाहिँ गर्नुभएको छैन अब हामीले सबै ठाउँमा आँखा नपुग्न पनि सक्छन्, केही कमी कमजोरीहरू पनि हुनसक्छ. यो विषयमा तपाईँहरूले गरेको चाहिँ यो यस्तो गर्नुभएको थियो यहाँ चाहिँ यसरी आएको होइन है भनेर कम्तीमा सूचना दिनुभयो भने हामी त्यसलाई करेक्सन चाहिँ समयमै गर्न पाउँछौँ जस्तो लाग्छ. अब योभन्दा बढी चाहिँ हामीले अब प्रत्येक डे टु डे या डुअर टु डुअर गएर यो विषय उपलब्धि भयो भएन भनेर मेकानिजम गरेर अथवा मोनिटरिङ गरेर त्यसलाई उजी ल्याउन चाहिँ हामी नगरपालिकाको अहिले त्यति धेरै ठुलो क्षमता छ जस्तो लाग्दैन मलाई. त्यसमा चाहिँ जजले यो विषय सूचना पाउनुहुन्छ आफै सचेत भएर नगरपालिकालाई पनि इन्फर्मेसन दिने र नगरपालिकालाई सल्लाह सुझाव दिनुभयो भने हामीले भए गरेका र हाम्रा प्रयासहरूलाई करेक्सन गर्ने बाटोतर्फ चाहिँ हामी अगाडि बढ्न हामीलाई पनि सहज हुन्छ जस्तो लाग्छ.
जस्तो अहिले सरले भन्दाखेरि अब केही प्लान गरिरहेछौँ भनेपछि नगरपालिकाले पनि मसिन गरी हेरिरहेको रहेछ भन्ने जस्तो बुझिन्छ. जस्तो मेचीपारीको उत्पादनहरू चाहिँ स्टल राख्ने अथवा यहाँका चाहिँ अन्य उत्पादनहरूलाई चाहिँ कसैले घरको रूपमा गरेर अगाडि बढाउने भन्ने गरी चाहिँ त्यो प्लानिङ रहेछ भन्ने सङ्केत देखिन्छ होइन?
यस्तो छ सर, अब हामीले अहिले हाम्रो ट्रेन्ड हेर्दाखेरि अब हुन त जो जो कृषि पेसामा आबद्ध हुनुहुन्छ वर्षै पछि उहाँहरू नै आबद्ध हुने हो. तर अब अहिले हामीले हाम्रो कार्यक्रम लागू गर्दा या अनुदान दिँदा अब हाम्रो मैले मसिन गरी तथ्याङ्क के लाउँदा चाहिँ अनुदान पाइराख्ने व्यक्ति एउटै अनुहार एउटै परिवार जस्तो पनि देखिएको छ. अब यसलाई चाहिँ अलिकति कोर्स करेक्सन गरेर अरूलाई पनि आकर्षित कसरी गर्न सकिन्छ, यो हाम्रो दायरामा कसरी ल्याउन सकिन्छ भन्ने कुरामा चाहिँ म मेरो व्यक्तिगत तर्फबाट चाहिँ अगाडि बढ्दैछु. अब भनेको जस्तै मानिलियो मैले अब ए भन्ने मान्छेले अघिल्लो वर्ष पनि अनुदान पाएको थियो, फेरि त्यही मान्छेले अर्को वर्ष पनि अनुदान लिने, फेरि अर्को वर्ष पनि अनुदान लिने भने त एउटै व्यक्तिले बारम्बार पाएको देखियो. अब यसो गर्दा चाहिँ नगरपालिकाको ध्यान चाहिँ एउटै व्यक्तिले पटक पटक लिइराख्ने अवस्था पनि नहोस्, त्यसो हुँदा सम्बन्धित व्यक्ति जो पाइरहेको छ उहाँ आकर्षित भइराख्ने र त्यो हुँदाखेरि अरू व्यक्तिहरूलाई पनि यो पेसामा अथवा हाम्रो कार्यक्रम लिएर अनि कृषि अथवा अरू उत्पादकीय वस्तुहरूलाई बजारीकरण गर्नको लागि अरू व्यक्ति पनि आकर्षित हुने गरी जानुपर्छ जस्तो लाग्छ र अब हामी त्यसै गरी पनि जान्छौँ.
अनि अनुदान दोहोरिएका मान्छेहरूले चाहिँ प्रोडक्सन पनि डबल ट्रिपल गर्दै लगाउ भने त सपोर्ट गर्छ होला नि त?
होइन, त्यो त उहाँले त्यसरी नगइकन त उपाय नै हुँदैन.
अच्छा, अब सर अघि सरले कुरा उठाउनु भयो शिक्षा क्षेत्रमा पनि हामी अलि मजबुतीकरण गर्दैछौँ भन्ने चाहिँ, तर एसिईको नतिजा हेर्दाखेरि चाहिँ भद्रपुर नगर पनि अलि डिफेन्सिभ अवस्थामै देखियो नि।
हैन, अब यो शिक्षाको सन्दर्भमा भन्नु पर्दा नाजुक नै मान्नुपर्छ। एसईको रिजल्टलाई हेर्ने हो भने हामी त्यति सन्तुष्ट चाहिँ छैनौँ। पक्कै पनि यसमा केही न केही कोर्स करेक्सन हुनैपर्छ। यसमा सबैले आफ्नो तर्फको जिम्मेवारी दायित्व बोध गरेर के गरेर गुणस्तर सुधार्न सकिन्छ भन्ने कुरामा समयमै सचेत हुनुपर्छ। एसईको रिजल्टले एउटा पाठ चाहिँ एउटा सन्देश चाहिँ दिएको छ। हामी यथावत रूपमा अवस्थामा रहिरह्यौँ भने यो रिजल्टभन्दा झन् नेगेटिभमा पनि जान्छौँ जस्तो लाग्छ मलाई। अब यसका कारण र कारक तत्त्व धेरै हुन सक्छन्। अब कोभिड पछाडि कोभिडको जुन ग्याप थियो त्यो त्यस पछाडिको पुस्ता चाहिँ अहिले एसी दिँदाखेरि एक खालको ग्याप आएको पनि हुनसक्छ। र अहिले यो एसीमा गरेको यो के अरे यो प्रश्नपत्रको छान्ने तरिका र त्यसको कपी जाँच गर्ने तरिकाको कारणले पनि एक खालको यो रिजल्ट चाहिँ कम प्रतिशत पास भएको भन्ने कुरा पनि आएको छ। अब त्यो विषय चाहिँ मलाई त्यति ज्ञान छैन, तर पनि समग्रमा हेर्नुपर्दा रिजल्ट इज रिजल्ट, रिजल्ट त राम्रै हुनु पऱ्यो नि त। अन्तिममा हामीलाई देखाउने त परिणामले नै त्यो हुँदाखेरि अब रिजल्टलाई अगाडि बढाउनको लागि केही न केही लिनुपर्छ। अब त्यही अवस्थालाई मानेर हामी यो शैक्षिक गुणस्तर मापन भनेर एकको बनाउँदैछौँ। अर्को शैक्षिक 5 वर्ष शैक्षिक योजना लागू गर्ने अवस्था हुन्छ। अब शिक्षा समिति कार्यपालिका नगरसभाले पक्कै त्यसलाई इन्डोर्स गर्छ। अनि अर्को अलिकति अब यो हामी जस्तै अहिले गरिरहेछौँ, निशुल्क पोसाक गरिरहेछौँ, निशुल्क कपी कलमहरू गर्छौँ, सृजनात्मक क्रियाकलापहरू गरिरहेछौँ, बालबालिकाहरूको बाल प्रतियोगिताहरू गरिरहेका छौँ। अब यो यसपालिको नगरसभाले यो प्रधानत्वकहरूसँग कार्य सम्पादन सम्झौता करार गर्ने भनेको छ। त्यस पछाडि यो पढ्दै कमाउँदै कमाउँदै पढ्दै भन्ने कार्यक्रमहरू लागू गरेको छ। यी एन्टरटेन सिसिटिभीका कार्यक्रमहरू लागू गरेका छन्। अब यी विषयलाई समग्र मध्यनजर गरेर र सम्बन्धित विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक अनि शिक्षक, त्यस पछाडि नगरपालिकाको संयुक्त पहलबाट केही न केही सुधार चाहिँ गर्नै पर्छ। त्यसमा अब सबैको आफ्नो आफूले जिम्मेवारी वहन गर्नु पर्यो र यो अवस्थालाई केही न केही नभने अब यो एकै वर्षको प्रयासले अहिले 0 to 90 or 100 पुर्याउन त नसकिएला, तर 0 to 10 त पुर्याउनै पर्यो या 0 to 20 त पुर्याउनै पर्यो अहिलेलाई 0 मान्ने। अब त्यसमा सम्बन्धित शिक्षक व्यवस्थापन समिति र त्यहाँ पढ्ने विद्यार्थीहरूले समेत गर्नु पर्यो। अब यो रिजल्ट भन्ने कुरा चाहिँ विद्यार्थी, अभिभावक अनि त्यस पछाडि विद्यालयको वातावरण, यी सबै कुराहरूले समग्रमा प्रभाव पार्छ। यी अब विद्यार्थीले र तर यी सबै कुराको भन्दा भन्दै पनि पहिलो अर्थ त के हो भने विद्यालयमा पढ्ने वातावरण त हुनु पर्यो। पढ्ने वातावरण हुने भनेको सम्बन्धित शिक्षक, प्राध्यापक र विद्यार्थी। पढाइकै वातावरण भएन या विद्यार्थीले पढ्दै पढेन, शिक्षकले पढाउँदै पढाएन भने त बाहिरका जति कुरा गरे पनि गुणस्तर त सुध्रिँदैन। यो विषयमा चाहिँ सम्बन्धित सबैले जिम्मेवार भएर अगाडि बढ्नुपर्छ जस्तो लाग्छ। अब नगरपालिकाको तर्फबाट अब हामीले हाम्रो प्रयास गर्दैछौँ, गर्छौँ नै, यो विषयलाई अगाडि लानुपर्छ जस्तो लाग्छ। र अब अलिकति यो विद्यालयहरूमा यो दिवा खाजाको पनि समस्या आछन्। अब अलिकति पौष्टिकताको भएन। अब यो अहिले पछिल्लो चरणमा हेर्दाखेरि धेरै विद्यालयहरूमा चाहिँ यो खाजाको नाममा यो जङ्क फुडहरूकै प्रयोग बढी देखिएको छ। यो चाउचाउ, बिस्कुट, यी के भन्छ यो तयारी भनेको रेडिमेड खाजाहरू, पत्रो खाजा जसलाई जङ्क फुड भन्छौँ, तीको प्रयोग भएको छ। त्यसलाई पनि हामीले निस्तेज गर्ने भन्ने प्रण छ। यी विषयलाई समग्रमा गएर विद्यालयको वातावरण सुधार गर्ने, गुणस्तरमा ध्यान दिने कुरामा नगरसभाले विभिन्न नीति कार्यक्रमहरू, बजेट कार्यक्रमहरू तय गरेको छ। त्यसलाई हामीले गुणस्तरीय रूपमा प्रतिफल आउने गरी कार्यान्वयन गर्छौँ। त्यसमा सबैको सहयोगको अपेक्षा पनि छ हामीलाई।
अहिले हामी रेडियो भिजन 91.6 MHz कार्यक्रम सरकारमा छौँ। हामीसँग कुराकानी गर्न भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला हुनुहुन्छ। अनि सर, यो भद्रपुर झापा चाहिँ सदरमुकाम पनि हो र सीमा क्षेत्रसँग जोडिएको बजार पनि हो। अहिले भद्रपुर बजार चाहिँ दिनानुदिन चाहिँ यहाँका पसलहरू बन्द हुँदै जाने अवस्था छ। यो अवस्थालाई रोक्नको लागि चाहिँ नगरपालिका के गर्दैछ?
उद्योग सङ्घ, त्यस पछाडि उद्योग वाणिज्य सङ्घ, चिया उत्पादक सङ्घहरूसँग सामान्य अन्तर्क्रिया छलफलहरू पनि गरिरहेको छ। अब मलाई लाग्छ यहाँको भद्रपुर बजारलाई गतिशील बनाउन यहाँ भइरहेका पुराना कल कारखानाहरूलाई बिउताउने र तिनीहरूलाई चलाउने प्रयास गर्नुपर्छ जस्तो लाग्छ, र चलाउनुपर्छ। र यहाँ भएको चाहिँ बजारहरू चलाउन अलिकति बजार केन्द्रित गतिविधिहरू भनौँ न, उद्योग वाणिज्य सङ्घ, उद्योग सङ्घहरूले पनि गरेर अलिकति अब बजारलाई अलिकति प्रतिस्पर्धा राख्ने अनि पारी अन्तको भन्दा अलिक मूल्यहरू कम राख्ने, नाफालाई कम गर्ने र उपभोक्तालाई आकर्षित गर्ने कुराहरूमा सम्बन्धित व्यवसायहरू पनि केन्द्रित हुनुपर्छ जस्तो लाग्छ। र अब बजारलाई गतिशील बनाउने सन्दर्भमा त नगरपालिकाले चाहिँ समष्टिगत नीति बनाउने मेरो पनि यसमा लागिरहनु भएको छ। हामीले पनि त्यसै अनुसार काम गरिरहेछौँ। अब प्रतिस्पर्धात्मक बजार भएको हुनाले अब उपभोक्तालाई आकर्षित गर्ने उपभोक्तालाई चाहिँ सरल सहज बनाइदिने वातावरण व्यवसायीहरूले पनि गर्नुपर्छ, त्यसअनुसारको वातावरण निर्माण गर्न नगरपालिकाले नेतृत्व लिन्छ।
अब अघि सरले भन्दा भन्दै मैले बजार कुरा यति नै गरेँ, अघि सरले कुरा गर्दा गर्दै यो बर्खामा ढलको पनि समस्या छ भन्ने हुन्छ, अब ढल निकासको चाहिँ समस्या कारणले गर्दा भित्री बस्तीहरू डुबानमा परिरहेछन्, यसलाई अलिक गम्भीर ढङ्गले नगरपालिकाले लिएको छ कि यसै वार्षिक कार्यक्रमकै रूपमा मात्रै लियो?
होइन, यसमा हामीले गम्भीर रूपमै लिएको हो। यसमा अब बेला बेलामा कार्यपालिका नगरसभामा पनि छलफल हुने गरेको छ। अब अहिले हाम्रो भइरहेको चाहिँ के हो भने, अब जुन यो नाला व्यवस्थापन भन्छौँ, ढल व्यवस्थापन भन्छौँ, जहाँ जहाँ बाटो अथवा पिच गर्नुपर्ने छ त्यही क्षेत्रलाई मात्रै प्रयोग हुने गरिरहेका छौँ। त्यसको स्टार्टिङ कहाँबाट हो, इन्डिङ कहाँबाट हो भनेर दीर्घकालीन योजना या बृहत्तर योजना बनाएको छैन। अब केही समय अगाडि मात्रै यो खानेपानी तथा सरसफाई डिभिजन कार्यालय इटरीले केही क्षेत्रको लागि चाहिँ यो नाला व्यवस्थापन भनेर एउटा डिपिआर पनि गरेको छ। हो, तर त्यो डिपिआर सीमित क्षेत्रको मात्रै भएको हुनाले समग्र भद्रपुर नगरपालिकालाई समेट्न त सक्दैन। तर एउटा मलाई यहाँ कार्य गर्दै गर्दा लागेको चाहिँ, यो नाला व्यवस्थापनको लागि हाम्रो स्टार्टिङ कहाँ, इन्डिङ कहाँ, हाम्रो पैनीहरू कति कति क्षेत्रफलका हुनुपर्ने अथवा कति फुटका हुनुपर्ने, अनि हाम्रो यो नालाको फ्लो कहाँ कति के छ भन्ने कुराको अध्ययन सहितको, कहीँ 2 मिटर राख्नुपर्ने हो कि 1 मिटर राख्नुपर्ने हो कि अथवा आधी मिटर राख्नुपर्ने हो कि, त्यो खालको प्रपर प्लानिङ नगरिकन गर्ने हो भने सायद अलिक ठुलो वर्षा आउँदाखेरि हामीले जे समस्या भोगिरहेका छौँ त्यो कालान्तरसम्म पनि भोग्नै पर्छ।
अनि फेरि अहिले बनाएकोमा चाहिँ कसरी जोड्ने, जहाँ कतातिर बग्ने हो भन्ने कुरो टुङ्गै छैन।
होइन, यो त यस्तो छ, अहिले हामीले जुन क्षेत्रको सडक बनाउँदैछौँ त्यही क्षेत्रको लागि जतापट्टि पानी बग्छ त्यतैपट्टि बग्दिने गरी नालाको व्यवस्थापन गर्दैको हो। त यो तदर्थकै भन्छु मैले, अब हाम्रो सडक बनाउँदा नाला अनिवार्य भएको हुने भएकोले जता पानी बग्छ त्यतैपट्टि निकास हुने गरी गरेका छौँ। तर त्यो बनाएको नालाको अर्को नालामा जम्मा भएर त्यो नालाको कहाँबाट निकास हुन्छ भने दीर्घकालीन चाहिँ हाम्रो निकास नभएको कारणले भए जति नालामा गएका पानी एकतिर गएर थुप्रिने त्यहीँ चाहिँ डुबान हुने जस्तो समस्या पनि देखिएको छ। अब यसको लागि चाहिँ हामीले कुन क्षेत्र भद्रपुर नगरपालिकाका सबै वडाहरूका स्पेसल कुन कुन क्षेत्रबाट कति पानी आउँछ, कताबाट आउँछ, ठुलो पानी आउँदा कति आउने हो, त्यसको प्रपर क्यालकुलेसन गरेर हामीले त्यो पानीको निकासलाई कतातिर डाइभर्ट गर्दाखेरि त्यहाँ कत्रो नाला चाहिन्छ भन्ने कुराको प्रपर प्लानिङ गर्नुपर्छ जस्तो लाग्छ। अब यो खानेपानी सरसफाई डिभिजन कार्यालयले दिएको डिपिआरले हामीलाई केही एउटा वे आउट दिन्छ, प्लेटफर्म दिन्छ, होइन, त्यस पछाडि हामीले हाम्रो क्षमता नभए पनि अरू सङ्घ प्रदेश सरकारका निकायहरूसँग या दात्री निकायहरूसँग केही सामञ्जस्यता या समन्वय गरेर या साझेदारी गरेर यो विषयमा चाहिँ हामीले केही गाइडलाइन बनाउन सक्यौँ भने पनि त्यसको आधारमा हामीले यो आफ्नो नगर क्षेत्रभित्र निर्माण हुने सडक हरूको लागि त्यही गुरु योजना अथवा त्यही मापदण्ड अनुसारको नाला बनाइदिन पायौँ भने त्यति धेरै ठुलो समस्या रहन्छ जस्तो लाग्दैन।
अहिले हामी रेडियो भिजन 91.6 MHz कार्यक्रम सरकारमा छौँ, हामीसँग कुराकानी गर्न भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला हुनुहुन्छ। सुनिल सर, अब म एकदम अन्तिम प्रश्नमा गएको छु, जस्तो भद्रपुर नगरपालिका, यो त सबै नगरपालिका समस्या होला, तर भद्रपुर नगरपालिका सदरमुङ्गामा पनि भएको र संविधानले पनि 3 तहको सरकार भनेर चाहिँ यसलाई मान्यता दिइरहेको अवस्थामा चाहिँ यो कार्यालयले सबै काम गरेर पठाएको रिपोर्ट अर्को कार्यालयले सहज ढङ्गले एक्सेप्ट किन गर्न नसकेको? जस्तो भद्रपुर नगरपालिकाले चाहिँ जग्गा वर्गीकरण गरेर पठाए, वडाले सिफारिस सहित पठाइदियो यो भनेर, त्यो सिफारिस पठाइसकेपछि त्यही एउटा सिफारिस पत्रकै आधारमा मालबदले गरिदिनु पर्ने, एक त त्यो सिफारिस पत्र पनि नचाहिने, नगरपालिकाले सबै रिपोर्ट पठाइसकेको छ त्यही नगरपालिकाकै रिपोर्टलाई आधिकारिक मानेर उसले दर्ता गर्नुपर्ने हो, अर्को फेरि कागज ल्याए भनेर भन्नुपर्ने कुरा होइन, किन यो सरकारी कार्यालय हो नि त, यसले पठाएको रिपोर्ट त उसले मान्नु पर्यो नि त, तर त्यो नगरेर सेवाग्राहीलाई अनावश्यक दुःख दिने कुरामा यी दुईवटा कार्यालय बिचको समस्याले गर्दा सेवाकारी दुःख पाइरहेछ, यसलाई चाहिँ कसरी चाहिँ समस्या समाधान गर्ने होला?
होइन, अब यो जग्गा वर्गीकरणको विषयमा सायद हामीले बुझाउन नसकेको हो या बुझ्ने मान्छेले बुझ्नलाई कोसिस नगरिदिएको हो, त्यो कारणले दुःख पाए जस्तो लाग्छ। अब यो सङ्घीय सरकारबाटै नेपाल सरकारबाटै भएको कार्यक्रम यो जग्गा वर्गीकरण गरेर अगाडि बढ्नुपर्छ भनेर अगाडि बढिएको छ, त्यो सन्दर्भमा हामीले नगरपालिकाको तर्फबाट भद्रपुर नगर क्षेत्रभित्रका सबै जग्गा वर्गीकरण गऱ्यौँ। जग्गा वर्गीकरण गर्दाखेरि हामीले एक खालको मापदण्ड बनाएर विषयमा सबैलाई समेट्यौँ। अथवा समेट्दाखेरि बिचमा हाम्रो मापदण्डभित्र परेका विषयहरूमा सम्बन्धित जग्गा धनीहरूको चाहिँ इच्छा के छ, उहाँहरूले भनेअनुसार पर्यो परेन भनेर हामीले उहाँहरूलाई समय दिएर हामीले यो वर्गीकरण गऱ्यौँ। तपाईँहरूको त्यसमा त्रुटि पनि भएको हुनसक्छ, या छुट पनि भएको हुनसक्छ, या तपाईँहरूको संशोधन पनि गर्नुपर्ने हुनसक्छ भनेर हामीले झन्डै 3-3.5 महिनाको समय दिएर उहाँहरूलाई आह्वान पनि गऱ्यौँ। त्यो नगरपालिकाको कर्तव्य पनि हो, किनभने हामीले गरेको मापदण्ड सबै सही छन् भन्ने त होइन, वर्गीकरणमा त्रुटि पनि हुनसक्छन्, छुट पनि हुनसक्छन्, अथवा उहाँहरूको विषय त्यसमा अल्झेका पनि हुनसक्छन्। यी विषयलाई मध्यनजर गरेर गरेको हो। अब हाम्रो सिफारिस उसले मान्नुपर्छ पर्ने भन्दा पनि हामीले गरेको सिफारिसलाई उसले मान्नै पर्छ, किनभने हामी स्थानीय त हामीले गरेको विषयमा त्यसमा के कागज खोज्ने अथवा उसले त्यो काम गर्नको लागि प्रमाण के खोज्ने भन्ने विषय चाहिँ सम्बन्धित कार्यालयको रह्यो। तर त्यो कागज खोज्ने अथवा प्रमाण खोज्ने क्रममा उसले नागरिकलाई दुःख दिन चाहिँ पाइँदैन, हुँदैन पनि, किनभने उहाँ नागरिकलाई सेवा दिने कर्तव्य त अरू कार्यालयको अरू संस्थाहरूको पनि रहन्छ। तर हामीले चाहिँ के गरेको हो भने, जस्तै अहिले यो पछाडि संशोधनको हाम्रो 1 वर्ष मिति बितिसकेपछि हामीले जग्गा वर्गीकरण संशोधन अनि सच्याउने अभिलेख सच्याउने यी विषयहरू लाँदाखेरि त यसको प्रोसेस झन्झटिलो छ, यसको प्रपर कानुन बनिसकेको छैन, यो विषयमा के गरेर जाने कसरी जाने भन्ने त अहिले पनि अन्यलै छ नि त। त्यो हुँदाखेरि हामीले चाहिँ समयमै नागरिकलाई दिएर यो विषय चाहिँ कम्तीमा नागरिकहरूसँग शुल्क नलिई यो विषयलाई समयमै सम्बोधन गर्नुपर्छ भनेर अगाडि बढिएको होइन। अब अहिले हामीले यो अस्ति असारको के अरे साउनको 30 गतेदेखि चाहिँ अहिले संशोधनका विषयहरू चाहिँ रोकिएका छन्। अब हाम्रो 1 वर्षभित्र कानुनले नै संशोधनको चाहिँ कार्य अगाडि बढाउन नपाइने भनेकोले, तर त्योभन्दा बाहेक अरू छुट भएका अरू विषयहरू चाहिँ निरन्तर भएका छन्। अब यहाँले कुन अर्थमा नागरिकले दुःख पाए भन्नुभएको त्यसलाई प्रपर बुझिनँ, तर मलाई लाग्छ यहाँबाट भएका सिफारिसहरूलाई उसले नमानेको अवस्था चाहिँ छैन, मानेको छ,
अवस्था मान्यो। तर यहाँ जे जे चिज हामीले कागजातहरू सेवाग्राही, म मान्यो सेवाग्राही, मैले जे जे कागजात यहाँ प्रस्तुत गरेर सिफारिस लिएँ, त्यो सिफारिस लिइसकेपछि उसले वडा कार्यालयले दिँदाखेरि त्यो सिफारिस पत्रमा सबै कुरा त्यो कागजातले माग्ने कुरा त्यसैमा लेखेर दिएको छ। अब उसले त्यही कागजात फेरि त्यहाँ पेस गर्नुपर्ने भन्ने किन त, यो त अनावश्यक कुरा
होइन? अनावश्यक भन्दा पनि अब सबै कार्यालयमा अभिलेख सिस्टम हुन्छ। अब कुनै कर्मचारीले आफ्नो निर्णय गरेर सेवाग्राहीलाई सेवा दिँदाखेरि त्योसँग सम्बन्धित सपोर्टिभ कागज त जुनसुकै निकायले पनि खोजिहाल्छन्। जस्तै यहाँबाट नागरिकता सिफारिस गर्यो भने नागरिकतासँग सम्बन्धित बुवाको आमाको नागरिकता जिल्ला प्रशासनमा पनि पेस गर्नुपर्छ नि, पर्छ होला नि त होइन? जस्तै यहाँ कसैले अनुदान अथवा कार्यक्रम सञ्चालन गर्नको लागि कसैले कार्यक्रम पेस गर्नु पर्यो भने त्यहीसँग सम्बन्धित प्रदेश सरकारमा जाँदा त्यस्ता कार्यक्रमहरू पेस गर्नुपर्छ।
मालपोत तिरेको रसिद त्यो मालपोत कार्यालयलाई चाहिँदैन, वडा कार्यालय सिफारिस दिइसकेपछि किन तिरै दियो होला भन्ने बुझ्नु पर्यो नि त। तिरो पनि फेरि वडालाई बुझाउने हो, उसलाई बुझाउने होइन। एक अर्को नागरिकताको फोटोकपी, त्यो नागरिकता फोटोकपी धनीपुर्जै लिएर जाने मान्छेले धनीपुर्जा हुनेले नागरिकता छैन भन्ने त कल्पना गरिँदैन होला, फेरि त्यही धनीपुर्जामा नागरिकता नम्बर पनि लेखिया हुन्छ। अनि सिफारिस पत्र लिइसकेपछि त्यही सिफारिस पत्रमा फलानु व्यक्ति फलानु किता फलानु यो नक्सा यति यो यति भनेर लेखेर दिइसके पछाडि न त्यो मालपोतलाई त्योभन्दा बढी चिज किन चाहियो? चाहिँदैन। यो सिफारिस जे छ यो सिफारिसमा परिपक्व सिफारिस छ कि, वडाबाट सिफारिस भएको परिपक्व छ, त्यही सिफारिस पत्र मात्रै लिएर जाँदा पनि हुने ठाउँमा उसले थप कुरा राखेको, यो एउटा कमजोरी कुरा र यो तपाईँहरूले समन्वय गर्नुहुन्छ। म यहाँ तपाईँको एन्सर खोज्दिनँ। अब मैले एन्सर खोज्ने कुरा अर्को छ, जस्तो जग्गा वर्गीकरणको सुरु काम कसले गर्यो? स्थानीय नगरपालिकाले होइन, यो भद्रपुर नगरपालिकाको यो जमिन चाहिँ यहाँ के छ कसो छ भन्दा सरकारी कर्मचारीकै हिसाबले कुरा गर्ने हो भने अहिलेका मुख्य चाहिँ लीलादेवी गर्तला भन्दा भद्रपुर नगरपालिकाको चाहिँ सबभन्दा बढी जान्ने सुनिल निरौला हो, कार्यकारी प्रमुख प्रशासकीय अधिकृत भएको कारणले, यो क्षेत्रको भएको कारणले। अनि यहाँ गडबड भएको कुरा चाहिँ सच्याउने यहीँको इकाइले हो कि केन्द्रको इकाइले हो? यो हाम्रो समन्वयमा तालमेल यो चाहिँ गडबड भएको
होइन, यस्तो छ, कानुन जे छ त्यसै अनुसार चल्नु पर्यो नि त होइन। जस्तै जग्गा प्रशासनको व्यवस्थापन कसले गर्छ? सङ्घीय सरकारले गर्छ होइन नि? अहिले मालपोतको कुन निकाय अन्तर सङ्घीय सरकार अन्तर्गत छ नि? जग्गा प्रशासनको अभिलेख हामीसँग छ, स्थानीय सरकारसँग छ?
दिएको छैन, उसले दिनुपर्छ, दिइरहेको छैन
होइन, छैन। अहिले जुन जसले चलाइरहेको छ त्यही अड्डाले काम गरिरहेको छ नि त,
त्यो त समन्वय भएकै छैन नि त सर। अहिले मैले उठाउँछु
होइन, त्यो समन्वय भनेको भद्रपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतले मागेर यहाँ दिन्छ र दिँदैन नि? त्यो त सङ्घीय सरकारले विचार गर्नुपर्ने
उठाउनु पर्ने कुरा त नगरपालिकाले कम्तीमा अब वार्डमा जग्गा एउटाको नामबाट अर्को नाममा जग्गा गइछ, उसको नाममा एकीकृत सम्पत्ति करको रेकर्डमा उसको नाममा छ तर जग्गा अर्कै नाममा गएको छ, नगरपालिकालाई जानकारी नै छैन। अनि काम चाहिँ तिरो चाहिँ उसले उठाउनुपर्छ भनेपछि यो त कहीँ न कहीँ इरर छ
कि। होइन, यस्तो हो, जग्गा प्रशासनको कुरा अहिले स्थानीय सरकारसँग मातहत छ, हामी सिफारिसकर्ताको रूपमा मात्रै छौँ जुनसुकै निकायको लागि पनि जग्गा प्रशासन सन्दर्भमा। जग्गा प्रशासनको विषय संघीय सरकारले स्थानीय तहलाई दिएर आउँदाखेरि त्यो विषयमा के हेर्ने कसो हेर्ने भन्ने कुरा यहाँको स्थानीय सरकार भद्रपुर नगरपालिकाले विचार गर्ला होइन। तर समग्र भद्रपुर नगरपालिकाको लागि मात्र यो मालपोत अथवा नाभी चाहिँ भद्रपुर नगरपालिकालाई दिनुपर्छ भनेर पनि संघीय सरकारले दिँदैन होला, त्यसै त जग्गा प्रशासन जटिल छ होइन। यो विषयमा हाम्रो क्षमता नभइकन हामीले माग्ने पनि कुरा होइन होला। अब उता जग्गा प्रशासनको विषयमा त्यहाँका अधिकारीलाई त्यहाँका पदाधिकारीलाई कुन कुन कानुन राख्दाखेरि मैले चाहिँ सही गर्न मिल्छ निर्णय गर्न मिल्छ भन्ने उहाँहरूको कानुनले दिएको होला, त्यसै अनुसार उहाँहरूले कागजपत्र खोज्नुहुन्छ। हस्
हस्, यहाँलाई महत्त्वपूर्ण समय दिनुभयो, म रेडियो भिजनको तर्फबाट हार्दिक आभार व्यक्त गर्न चाहन्छु।
हस् धन्यवाद, यो रेडियो भिजन सुनिराख्नुभएका श्रोताहरूलाई सबैलाई धन्यवाद आभार व्यक्त गर्दै मलाई आज यो थोरै आफ्नो प्रस्तुति राख्ने समय दिनुभएकोमा रेडियो भिजन सम्पूर्ण परिवारप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु।
आज हामीले रेडियो भिजन 91.6 MHz कार्यक्रम सरकारमा भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निर्मलासँग कुराकानी गर्यौँ। वास्तवमै नगर क्षेत्रमा भइरहेका कुराहरूको बारेमा उहाँहरूले जानकारी गराउनु भएको छ। यिनै कुराकानीसँगै कार्यक्रम सरकारको निर्धारित समय सकिएको छ। कार्यक्रमबारे यही सल्लाह सुझाव भए हाम्रो स्टुडियोको फोन नम्बर 023-535-513 र 535-514 सम्पर्क गर्न सक्नुहुनेछ। रेडियो भिजनको सबै कार्यक्रमहरू अनलाइनबाट पनि सुन्न सकिनेछ, www.radiovision.com.np बाट हाम्रा सबै कार्यक्रमहरू सुन्न सक्नुहुनेछ।